من الشيطان الرجيم بسم الله الرحمن الرحيم. تو ہماری آج کی گفتگو پھر کنٹینویشن ہے انشاءاللہ جو ہم بات کر رہے تھے ائمہ علیہ السلام کی دعاؤں کے حوالے سے اور ان میں موجود معارف و مطالب کے عنوان سے. تو پچھلی دفعہ ہم نے امام سجاد علیہ السلام کی مناجات المریدین مکمل کی تھی اور اب ہماری نیت ہے کہ ہم مناجات الشاکرین پر بات کریں. تو مناجات الشاکرین کا مطلب نمبر جو ہے وہ ان 15 مناجات میں سے نمبر 6 ہے. مناجات المریدین نمبر 8 تھی اور یہ نمبر 6 ہے. اچھا, اب یہ جو مناجات الشاکرین, یعنی اس کا مطلب یہ ہوا کہ جو اللہ کے شکر گزار بندے ہیں وہ خدا سے کس طریقے سے مناجات کرتے ہیں. اور مناجات کا اگر آپ تھوڑا سا وہ بھی معنی بھی دیکھیں, لفظی معنی, کہ جیسے اگر صحیفہ سجادیہ کو ہم دیکھتے ہیں نا, تو اس میں ہمارے جو تقریباً 60-70 دعائیں ہیں اور اس کے بعد یہ 15 مناجات ہیں. تو ایک تھوڑا سا یہ بھی دیکھ لیں کہ دعا اور مناجات میں کیا فرق ہوتا ہے, کہ جب ہم لفظ دعا استعمال کرتے ہیں تو کیا چیز ہوتی ہے اس کا معنی, اور جب ہم مناجات کہتے ہیں. تو مناجات کا جو یعنی جو قریبی ورڈ ہے یا روٹ ورڈ ہے وہ کیا ہے, نجوا سے ہے. نجوا کا مطلب ہوتا ہے کہ جب آپ کسی سے سرگوشی میں بات کرتے ہیں. ٹھیک ہے, دعا کا معنی بھی اسی قسم کا ہے کہ جب کوئی آپ سے بالکل قریب ہوتا ہے, نزدیک ہوتا ہے اور آپ اس کو پکارتے ہیں تو وہ دعا ہے. لیکن مناجات کا مطلب یہ ہے کہ آپ اس کو بالکل سرگوشی میں پکارنا, کہ اس کو بالکل قربت کے ساتھ اور سرگوشی میں پکارنا اور کہہ لیں کہ وہاں پر ایک اپنائیت والا جو عنصر ہے وہ دعا اور مناجات میں زیادہ ہوتا ہے, ایک رشتے والا عنصر. یہاں پر میں ایک بات, جیسے یعنی جیسے اگر آپ سے کہوں کہ جب ہم کسی کو تھرڈ پرسن میں مخاطب کرتے ہیں, یعنی ہم کہتے ہیں وہ اللہ ہے, اور جب ہم یہ کہتے ہیں کہ تو میرا اللہ ہے یا تو میرا رب ہے, تو ان دونوں میں کیا فرق آتا ہے, ان دونوں اس لب و لہجے کے تبدیلی میں کیا فرق آتا ہے, یعنی وہ اللہ اور تو اللہ یا تو میرا رب. بتائیں کچھ. اس میں جو فرق آتا ہے وہ یہ آتا ہے کہ آپ کے, یعنی کہ جب آپ تھرڈ پرسن میں مخاطب کر رہے ہوتے ہیں تو آپ کا فاصلہ زیادہ ہوتا ہے, اور جب آپ سیکنڈ پرسن میں آ جاتے ہیں تو یا تم یا آپ, تو آپ ایک ریلیشن شپ بلڈ کر لیتے ہیں.
تو یہ عربی میں کیا ہوتا ہے, اس میں ورڈ یا,
یعنی انتا یا کا, پروناؤن میں کا آئے گا اور اس طریقے سے ہوگا.
یہ قریب ہے,
یہ تو ہے نا, جب آپ کہہ رہے ہیں تو یا تم, تو یہ جو ہے ایک ریلیشن شپ کو یعنی انڈیکیٹ کر رہا ہے کہ ایک تعلق پیدا ہو گیا ہے. اور جب آپ اس کو وہ, یعنی ہی شی اٹ, اس قسم کے پروناؤنز آپ استعمال کر رہے ہوتے ہیں تو اس کا مطلب یہ ہوتا ہے کہ ابھی ہمارے اور اس کے درمیان ایک فاصلہ ہے, یعنی ہم اس ہستی کو لائک این آبجیکٹ ٹریٹ کر رہے ہیں. ٹھیک ہے, تو ٹھیک ہے, یعنی بلکہ اگر آپ تو کہہ رہے ہیں نا, تو ان فیکٹ اس کا آبجیکٹ ہونے والی چیز ہی ختم ہو جاتی ہے. اگر آپ غور کریں کہ جب آپ کسی کو کہتے ہیں نا تم, تو تم کے اندر جو ایک تعلق بنتا اور پیدا ہوتا ہے, اس میں اگر وہ ایون آپ کے سامنے نہ بھی ہو تب بھی آپ اس کو اس طریقے سے مخاطب کر سکتے ہیں, یاد کر سکتے ہیں. सही। तो यानी इसका मतलब यही है कि जब आपने जैसे अगर दुआ और मुनाजात के अंदर जो है ख़ास बात नोट की होगी वो क्या है कि जितना भी लहजा है वो सब मुखातिब वाला है, और मुखातिब करके बात करने का या अपना हाले दिल बयान करने का या अपना सवाल पेश करने का जो अंदाज और तरीका है उसमें असल बात यही है कि यू आर वैल्यूइंग दैट रिलेशनशिप। ठीक है, यानी कि आप जो है जिस चीज की असल अहमियत आपके पास है वो ताल्लुक है कि जो आपका उस हस्ती से या उस पर्सनालिटी से आप महसूस कर रहे हैं। सही। तो यानी कि जब आप इस तरीके से खिताब कर रहे होते हैं, बुला रहे होते हैं, किसी को पुकार रहे होते हैं, तो वहां पर यानी कि जो आप बात कहना चाह रहे हैं, अपना मतलब बयान करना चाह रहे हैं, उससे ज्यादा अहमियत किस बात की होती है? रिलेशनशिप की होती है, जो आप उस हस्ती के साथ फील कर रहे होते हैं और उस तरीके से एक्सप्रेस कर रहे होते हैं। ठीक है, तो ये दुआ और मुनाजात की मतलब एक मेन फीचर है, मेन क्वालिटी है। और फिर उसके बाद दूसरी चीज ये है कि इसमें जो एहसास है कुर्बत है, दोनों में एहसास है कुर्बत है। यानी चाहे अगर आप किसी से सरगोशी में बात करें या किसी से बिल्कुल अपने करीब समझते हुए उससे बात करें, तो वो जो है ना वो एक कुर्बत का तासुर भी दे रही होती है। ठीक है, तो उससे पहले मैं चाहता हूं कि अगरचे कि हम इसको बयान तो कर चुके हैं कई मरतबा, शुक्र क्या होता है, शुक्र के अरकान क्या होते हैं, शुक्र खाली अल्हम्दुलिल्लाह कहने का नाम नहीं है या शुक्रन लिल्लाह पढ़ने को शुक्र नहीं कहते, तो लेकिन कई हजरात जो सुन रहे होते हैं इस गुफ्तगू को, हो सकता है उनमें से कुछ लोग पहली दफा सुन रहे हों, ना जानते हों, तो मैं उनके इस्तेफादे के लिए इसको दोहरा देता हूँ कि यानी जितने भी आपके बुनियादी कह लें कि सिफत या अमल के जो आपको खुदा की कुर्बत अता करती है। ठीक है, ये बहुत अहमियत के साथ इस बात को समझने की ज़रूरत है। यानी हम जब खुदा से कुर्बत की तरफ जाते हैं तो उसमें कुछ चीज़ें ऐसी हैं जो हमें खुदा से करीब होने का रास्ता देती हैं या उसमें हमारी मदद करती हैं। वो मेनली क्या है? तौबा जैसे है, इस्तिग़फ़ार है, सब्र है और शुक्र है। ठीक है, यानी कि जब हम खुदा से करीब होना चाहते हैं, कुर्बत इलाही के रास्ते की तरफ जा रहे होते हैं, तो तौबा और इस्तिग़फ़ार और सब्र और शुक्र कि ये सिफात और इनके साथ जुड़े हुए आमाल, यानी जैसे सब्र एक सिफत है लेकिन वो अपने आप को अमल में भी जाहिर करती है। ठीक है, यानी इंसान साबिर, तो इंसान साबिर का पता आपको खाली अंदर की सिफत से नहीं चलता, बल्कि वो सिफत सब्र जो है वो एक खास बिहेवियर एटीट्यूड तरीके की शक्ल में अपने आप को जाहिर करती है। तो आपको ये बात समझ में आती है कि ये इंसान कौन है? साबिर है। इसी तरीके से एक इंसान जो अपने अंदर शुक्रगुजारी की सिफत रखता है, ग्रेटफुलनेस रखता है अपने अंदर, तो वो शुक्रगुजारी भी अपने आप को कुछ आमाल के जरिए से एक्सप्रेस करती है, जिससे आपको पता चलता है कि और आप कहते हैं कि यह इंसान शाकिर है, शुक्रगुजार है। ठीक, तो इन सब की आप नोट करें कि हमें जो है ना पूरे उसकी शराइत और अरकान, अरकान यानी पिलर्स स्टेजेस बताए गए कि नहजुल बलागा में आई थिंक जो कलिमात क़िसार में 419 नंबर है जिसमें इमाम अली अलैहिस्सलाम ने छह चीजें बयान की हैं इस्तिग़फ़ार के हवाले से। ठीक है, ऐसे ही सब्र के अरकान है जो हमने बताए थे, और ऐसे ही शुक्र के अरकान है। शुक्र खाली अल्हम्दुलिल्लाह शुक्रन लिल्लाह बोलने को नहीं कहते। ठीक है, और वो मैंने आपको बताया था कि वो अरकान क्या हैं। सबसे पहली चीज नेमत की मारिफत करना, इन्हें नेमत को पहचानना, उसकी कद्र कीमत को जानना, नेमत की हिफाजत करना, ज़ाया होने से बचाना, नेमत को सही रास्ते में सही तरीके से इस्तेमाल करना, ठीक, उसके जो फवायद हैं उससे हासिल होने वाले बेनिफिट्स में दूसरे अल्लाह के बंदों को शरीक करना, और उसके बाद नेमत को अपने बाद आने वालों के लिए या अगलों के हवाले करना, ठीक है। ये तमाम की तमाम चीज़ें किसके अरकान हैं? शुक्र के। यानी कि जो इंसान इस तरीके से बिहेव करता है किसी नेमत के मुकाबले में, तो वो उस नेमत का शुक्र गुजार होता है, वो अब्द शाकिर है, ठीक है। तो ये चीज़ हमने कई दफ़ा दोहराई थी कि ये, यानी कि जब हम कहें कि हमें किसी नेमत का शुक्र अदा करना है, तो वो शुक्र जो है वो खाली ये नहीं है कि आप कहें कि मैंने अल्हम्दुलिल्लाह की तस्बीह पढ़ ली या मैंने अल्लाह का शुक्रन लिल्लाह कह दिया, नहीं, बिल्कुल भी नहीं। जब तक इन तमाम चीज़ों को इंसान ना करे, इन पर अमल पैरा ना हो, इनको फॉलो ना करे, तो वो शुक्रगुजार नहीं होता, शाकिर बंदा नहीं बनता खुदा का, ठीक। और शुक्रगुजारी के हवाले से मतलब कुरान करीम ने भी इस पर बहुत ज़्यादा ज़ोर दिया है, ज़ाहिर है अभी मेरा वो टॉपिक तो नहीं है, लेकिन इन्हें एक दो जगह से मैं आपको इशारे देता जाऊं कि जो कुरान करीम ने बहुत एक्सेप्शनल वे में जो बात की है सिफत शुक्र के बारे में, कि एक वहाँ पर मैं सूरह इब्राहिम की आयत है, ला इन शकर तुम ला अजीदन्नकुम, कि अगर तुम शुक्र करोगे तो हम यकीनन यकीनन तुम में ज्यादती करेंगे, वी विल इंक्रीज इन यू, यानी हम तुम्हारी जात को तरक्की देते जाएंगे अगर तुम हमारे शुक्रगुजार होगे। तो उसका नतीजा हमारे पास क्या है, उसका रिजल्ट क्या है, कि हम यकीन, और ला अजीदन्नकुम की जो तरकीब है ना, यानी एम्फेसिस अपॉन एम्फेसिस है, यानी यकीनन यकीनन हम यह काम करेंगे, कि इस बारे में तुम्हें कोई शक नहीं होना चाहिए। और इसी तरीके से एक इंक्रीज इन यू, आपकी पर्सनैलिटी, आपकी वर्थ, आपकी क्वालिटी, हाँ, आपका मेयार, आपकी जात में इजाफा हो जाएगा, और असल अजर यही है, ठीक है।
पर्टिकुलर चीज के लिए अगर कोई शुक्र कर रहा है तो वही पर्टिकुलर चीज इंक्रीज होगी या फिर भी वो पूरा
उसका फायदा नहीं है ना। यानी कि आप एक नेमत को लेकर, ठीक है, आपने उस नेमत का शुक्र किया, तो उसमें एक फायदा तो यकीनन होगा जो रिवायात से हमको पता चलता है कि वो नेमत जाया नहीं होती, ठीक है। यानी कि जिस नेमत के बारे में आप शुक्र अदा करते हैं, खुदा का शुक्र गुजार होते हैं, खुदा उस नेमत को जाया होने से महफूज रखता है, और उस नेमत में भी इजाफा हो सकता है, लेकिन असल इजाफा जो है ना, वो इंसान का अपनी जात के मेयार का बढ़ना है। क्योंकि मैं और आप जब आगे जाएंगे तो उस चीज को लेके तो नहीं जा सकते ना। इन्हें दुनिया में अगर कोई भी है, आप अगर अपने घर पे शुक्र कर रहे हैं, अपने माल पे शुक्र कर रहे हैं, अपनी औलाद पे शुक्र कर रहे हैं, तो ठीक है कि यानी कि ये तमाम चीज़ें ज़ाया होने, तल्फ होने से बच जाएं, लेकिन इन तमाम नेमतों को लेकर ज़ाहिरी तौर से आप आगे तो नहीं जा सकते, आपके लिए एटर्नल बेनिफिट तो नहीं है उसका। तो हकीकी जज़ा आपके लिए क्या बनेगी, कि आपका अपनी ज़ात का मेयार बढ़े। तो खुदा वही कह रहा है, लअज़ीदन्नकुम, हम तुम में ज़्यादती करेंगे, क्योंकि असल फ़ायदा तो वही है ना, असल जगह तो वही है कि जो आपकी जात को लगे। और नेमत के हवाले से जो आपको फायदा है और आपको मिलना चाहिए, वो ये है कि वो नेमत खराब ना हो, यानी कि जब तक दुनिया में आपके पास वो नेमत रहे, आपको फायदा देती रहे, आपके लिए बेनिफिशियल हो, ठीक है। एक आयत बस मैं थोड़ा सा इस पे जिक्र कर दूं, इसमें बड़े अजीब अंदाज से बात की है, आले इमरान, सूरह आले इमरान 144 एंड 145, بسم اللہ الرحمن الرحیم، یہ ان آیتوں میں سے ہیں کہ جہاں پر رسول اللہ کا نام مبارک آیا ہے، وَمَا مُحَمَّدٌ إِلَّا رَسُولٌ، کہ اور محمد نہیں ہے مگر رسول، قَدْ خَلَتْ مِنْ قَبْلِهِ الرُّسُلُ، ان سے پہلے بھی اور رسول ہو چکے ہیں، اَفَإِن مَاتَ أَوْ قُتِلَ، اگر ان کو موت آ جائے یا قتل کر دیے جائیں، انقلبتم علی عقابکم، تو تم پلٹ جاؤ گے اپنے پیروں تلے پیچھے جہاں سے آئے تھے، ومن ینقلب علی عقبیہ فلن یضر اللہ شیئا، اور اگر کوئی پیچھے قدموں پلٹ گیا یعنی دوبارہ کفر کی طرف چلا گیا، تو وہ اللہ کا ذرہ برابر بھی نقصان نہیں کر سکتا، وَسَيَجْزِ اللَّهُ الشَّاكِرِينَ، اور عنقریب اللہ شاکرین کو جزا دے گا. ٹھیک ہے، یہ فیوچر ہے، فیوچر آپ سے کیا کہتے ہیں، فیوچر جو نیئر فیوچر ہے، پرفیکٹ نہیں، یعنی دور کا نہیں، زیادہ دور نہیں، قریب والا فیوچر. عنقریب اللہ شاکرین کو جزا دے گا. تو یہ جو اس کا کانٹیکسٹ ہے وہ کیا بتا رہا ہے کہ انہیں جزا کس بات کی ہے، کہ رسول کو، رسول جو ہم نے تمہیں دیے بطور نعمت، تو ان رسول کی اتباع اور پیروی کرو، اس پر مضبوط رہو. ٹھیک ہے، ایون اگر رسول کو موت یا قتل، اور یہ آیت کس ذیل میں ہے، یہ آیت غزوہ احد کے اس میں، یعنی کہ جہاں پر اس بات کا خطرہ ہو گیا تھا کہ رسول اللہ شہید ہو جائیں گے، یہ شہید ہو گئے، یہ خبر بھی اڑ گئی تھی. ٹھیک ہے، اس کانٹیکسٹ میں ہے یہ آیت. تو یعنی کہ حقیقتاً تمہیں نعمت رسالت کا شکر گزار ہونا ہے. کیسے شکر گزار ہونا ہے؟ کہ رسول کے رستے پر تم استقامت کے ساتھ باقی رہو. تو یہاں سے بھی دیکھیں آپ کو شکر کا معنی سمجھ میں آ رہا ہے، کہ جب خدا یہ کہہ رہا ہے کہ ہم عنقریب شکر گزاروں شاکرین کو جزا دیں گے، تو شکر کا مطلب کیا ہوتا ہے؟ وہی کہ نعمت کو لینا، اس کی قدر کرنا، اس کا صحیح استعمال کرنا. ٹھیک ہے، یعنی اس کا حق ادا کرنا. کہ اگر مثال کے طور پر نبوت اور رسالت اور امامت جو ہماری زندگی میں سب سے بڑی نعمتیں ہیں، تو اگر اس نعمت کو ہم وصول کریں، تو خالی اگر ہم اس کے لیے اس کا ذکر کر کے، اس کے قصیدے پڑھ کے، نعتیں پڑھ کے یا تقریریں کر کے فارغ ہو جائیں، تو یہ ہرگز ہرگز اس نعمت کا شکر نہیں ہے. ٹھیک ہے، بلکہ اس نعمت کی معرفت، اس نعمت کی معرفت کے بعد اس کو حفاظت کرنا اس کی، اور اس کے مطلب اس کا جو حق ادا کرنا، یعنی اس پر عمل پیرا ہونا، یہ اس نعمت کا صحیح استعمال ہے. تو اللہ شاکرین، یعنی آپ دیکھیں رسول کی بات ہو رہی ہے، لیکن خدا کیا کہہ رہا ہے کہ ہم شاکرین کو عنقریب جزا دیں گے. اور اس سے اگلی آیت یہ ہے کہ پہلا ٹکڑا میں اس کا چھوڑتا ہوں، وَمَنْ يُرِدْ ثَوَابَ الدُّنْيَا نُقْتِهِ مِنْهَا، جو دنیا کا ثواب چاہتا ہے ہم اس کو اس میں سے دیں گے، یعنی دنیا کے ثواب میں سے دیں گے. وَمَنْ يُرِدْ ثَوَابَ الْآخِرَةِ نُؤْتِهِ مِنْهَا، یعنی انسان دو قسم کے ہیں. ایک قسم کے انسان وہ ہیں کہ جو دنیا کو اپنا ہدف اور گول اور آبجیکٹیو بناتے ہیں، اور اس کا ثواب، یعنی ایون مسلمان بھی اپنا میکسیمم ریوارڈ کہاں جاتے ہیں، دنیا میں جاتے ہیں، یعنی مجھے اچھی زندگی، ظاہری مادی زندگی اچھی مل جائے. ٹھیک ہے، تو جو دنیا کا ثواب چاہے گا ہم اس کو اس میں سے دیں گے، جو آخرت کا ثواب چاہے گا ہم اس کو اس میں سے عطا کریں گے. اور دوسری آیتوں میں یہ بھی ہے کہ جو فقط دنیا چاہے گا اس کا آخرت میں حصہ نہیں ہوتا، لیکن جو آخرت کو مطمع نظر بنا کے چلتا ہے وہ دنیا اور آخرت دونوں کا فائدہ اٹھاتا ہے. ٹھیک، وَسَنَجْزِ الشَّاكِرِينَ، اور عنقریب ہم، اب وہاں پچھلی آیت میں کیا تھا، اللہ شاکرین کو جزا دے گا، اس آیت میں کیا ہے، ہم، اور ہم شاکرین کو جزا دیں گے. کیا فرق ہے، یعنی جملہ وہی ہے کہ اللہ شکر گزار کرنے والوں کو جزا دے گا، اور اگلی آیت کو اینڈ کیسے کر رہے ہیں کہ اور ہم شکر کرنے والوں کو جزا دیں گے، یعنی پہلے اللہ، تھرڈ پرسن، اور اس کے بعد اگلی آیت میں ہم، یعنی فرسٹ پرسن میں بات ہو رہی ہے. تو وہ بھائی قربت والی بات اور وہ والا پہلو. تو لیکن یہ پہ در پہ دو آیتوں میں ایک ہی جملہ آ رہا ہے، ایک اس میں اللہ جزا دے گا اور ایک اس میں ہم جزا دیں گے. صحیح. تو اس سے آپ کو یہ بات سمجھ میں آ رہی ہے کہ جو لوگ خدا کی نعمتوں کے شکر گزار ہوتے ہیں، خدا کی نعمتوں کے شکر گزار ہوتے ہیں، وہ براہ راست خدا کی طرف سے ریوارڈ اور انعام کے حقدار ہوتے ہیں. ٹھیک. اور نعمتوں کا شکر گزار ہونے کا مطلب کیا ہے؟ کہ نعمت کو پہچان کر اور اس کا صحیح استعمال کیا جائے اور اس کا حق ادا کیا جائے. ٹھیک ہے. تو یہ بات ہمارے ذہنوں میں رہے کہ یہ ہیں شاکرین. کہ قبل اس کے کہ میں امام علیہ السلام کی دعا پڑھوں تو ہمارے دماغ میں یہ بات کلیئر ہو کہ شاکرین ہیں کون. شاکرین کہتے کس کو ہیں؟ اور جو شاکرین ہیں، یعنی خدا کی بارگاہ میں جو بطور شاکر، یعنی شکر کرنے والے کے طور پر جو قبول ہیں جو لوگ، وہ خدا نے کہا ہے ہم یقیناً ان کو ان کی ذات میں بھی اضافہ کریں گے اور ان کو ہم جزا دیں گے، خود جزا دیں گے. ٹھیک ہے. یہ بات کلیئر ہو گئی کہ یہ آیات قرآنی سے یہ چیز بالکل واضح ہے. اچھا، اب امام علیہ السلام کی جو دعا ہے مناجات الشاکرین، اس میں آپ کیا فرماتے ہیں؟ بسم اللہ الرحمن الرحیم. الہی اذہلنی عن اقامت شکر کا تتابع طول کا. توئے واو لام، اگر یہ طول ہو جائے تو یعنی لمبا، طول ہو جائے تو یعنی نعمت. طول کا، اے میرے الہ، اے میرے معبود، مجھے ڈسٹریکٹ کر دیا ہے. کس بات نے ڈسٹریکٹ کر دیا؟ عن اقامت شکر کا، تیرے شکر پر قائم ہونے سے. تیرے شکر پر قائم ہونے کا مطلب کیا ہے؟ کہ میں اچھے طریقے سے تیرا شکر ادا کروں. کس چیز نے ڈسٹریکٹ کر دیا؟ تیری نعمتوں کے پے در پے آنے نے. یہ شکایت ان فیکٹ نہیں ہے، یہ اپنی کیا کہہ لیں، اپنی نالائقی یا اس بات کی طرف اشارہ ہے کہ کیونکہ تیرا فضل اور تیرا انعام ایسا ہے کہ تیری نعمتیں رکتی نہیں ہیں میرے اوپر سے، پے در پے ان انٹرپٹیڈ فلو آف بلیسنگس، کہ کیونکہ ایک کے بعد ایک نعمت میرے لیے مسلسل آ رہی ہے تیری طرف سے، تو میں بس نعمتوں میں ہی مشغول ہو گیا، اور ان نعمتوں کے لیے جو مجھے شکر کرنا چاہیے تھا یا اس پر اپنے آپ کو قائم کرنا چاہیے تھا، اس سے میں بھٹک گیا یا اس سے ڈسٹریکٹ ہو گیا. وَأَعْجَزَنِي عَنْ اِحْصَاءِ ثَنَائِكَ فَيْضُ فَضْلِكَ. اچھا، اور دوسری ایک بات اور یہاں پر ہے کہ انسان جب خدا کی نعمت کا شکر ادا کرے گا تو شکر کا مطلب خالی تھینک یو نہیں ہوتا، بلکہ شکر کے اندر جو ایک اور انگریڈینٹ بھی ہوتا ہے وہ خدا کی حمد و ثنا کا بھی ہوتا ہے. یہ بات سمجھ میں آ رہی ہے؟ یعنی آپ کے پاس، جیسے مثال کے طور پر کہ اگر ہمیں کوئی گفٹ دیتا ہے تو کیا ہم خالی تھینک یو کہہ سکتے ہیں کہ فارغ ہو جاتے ہیں، یا ہم یہ بھی کوشش کرتے ہیں کہ جس نے ہم کو تحفہ دیا ہے اس کے لیے بھی دو چار تعریفی جملے بولیں؟ ہوتا ہی نہیں ہوتا. تو یہ دونوں چیزیں جو ہیں نا، آپ کے شکریہ کا ایک لازمی کمپوننٹ ہے. ٹھیک ہے، سمجھ میں آ رہی ہے بات؟ تو پہلے اس میں امام علیہ السلام نے فرمایا کہ اقامت شکر کا، کہ شکر کے اوپر قائم ہونا، وہ میں نہیں کر پا رہا ہوں. کیوں نہیں کر پا رہا؟ کہ تیری نعمتیں اس طریقے سے مسلسل میرے پاس چلتی چلی آ رہی ہیں کہ میں بس نعمتوں میں ہی گم ہو گیا ہوں، ان کو وصول کرنے میں یا ان کو استعمال کرنے میں کہ میں اس شکر کے قیام سے غافل ہو گیا یا بھٹک گیا یا رہ گیا, اور اس کے بعد جو میری ذمہ داری شکر کے بعد جو بنتی تھی کہ میں تیری حمد و ثنا کروں, تیری تعریف میں کچھ بیان کروں, میں اس سے عاجز ہو گیا, عاجز ہو گیا یا انکیپیبل ہو گیا. کس بنا پر؟ فیض و فضل کا, کہ جو تیرا فضل ہے, تیرے فضل کا جو فیض ہے, ٹھیک ہے, اس نے مجھے عاجز کر دیا کہ میں تیری ثنا کا احصا کر سکوں. دیکھیں اب اس میں کیا مطلب ہے اس جملے کا, اس کا مطلب یہ ہے کہ آپ کسی کی بھی جب تعریف کرتے ہیں تو تعریف کرنے کے لیے آپ پہلے اس کی شخصیت کو جانتے ہیں, جانچتے ہیں, اس کا اندازہ کرتے ہیں, تب اس کی تعریف کرتے ہیں نا. تو امام علیہ السلام فرما رہے ہیں کہ جس طریقے سے تیرے فضل کا فیض اور بارش مجھ پر برس رہی ہے, تو میں اس قابل ہی نہیں رہ گیا کہ میں تیری ثنا, تیری تعریف کا کو گھیر سکوں, اس کا احاطہ کر سکوں, اس کا اندازہ کر سکوں. تو یعنی اس چیز نے مجھے عاجز کر دیا کہ میں تیری ثنا بیان کر سکوں. میں کیا تیری ثنا بیان کر سکوں؟ یعنی اس کا مطلب یہ ہے کہ اگر کسی کے فضل کا فیض مسلسل جاری ہے تو بندہ مبہوت ہو جاتا ہے, اس کے پاس الفاظ نہیں رہتے, اس کے پاس کہنے کو جملے باقی نہیں ہوتے کہ میں کیا تعریف کروں. یعنی جو تیری جانب سے, ہاں یعنی تیری جانب سے جو فضل ہے, اس کا فیض جس طریقے سے میرے لیے جاری ہے, تو میں تیری ثنا کا احصا نہیں کر سکتا, عاجز ہو گیا ہوں اسے. احصا یعنی اس کو انکمپاس کرنا, اس کو گھیرنا, اس کو یعنی کہ ایون اگر آپ یوں کہہ لیں کہ کاؤنٹ کر لینا, یہ سب پاسبل نہیں ہے میرے لیے. وَشَغَلَنِي عَنْ ذِكْرِ مَحَامِدِكَ تَرَادُفُ عَوَائِدِكَ, اور تیری حمد, جیسے ابھی میں نے کہا کہ آپ کے جو بھی شکر ہے اس میں ایک شکریہ, ثنا اور حمد, یہ تمام کی تمام چیزیں جو ہیں یہ شکر کا ہی حصہ ہیں, انگریڈینٹ ہیں. تو اس سے مجھے باز رکھا ہے, دور کر دیا ہے تیری محامد, تیری حمد کا ذکر کرنے سے, کہ جو پے در پے تیرے مہربانیاں میرے اوپر آ رہی ہیں, میری طرف آ رہی ہیں.
جی. تو بھائی یہ بھی تو ایک چیز کا پہلو ہے کہ اگر اتنی نعمتیں مل رہی ہیں تو انسان کو اس رب کی ضرورت فیل ہی نہیں ہو رہی ہے, جس کی وجہ سے وہ یہ سب چیزیں کر لیتا, جیسے بیمار ہو جاتے ہیں تو فیل ہو زیادہ.
یہ بات آپ کی صحیح ہے, لیکن یہ عوام الناس کے لیے نا.
جی
یہ عوام کے لیے بات درست ہے, مطلب اسی وجہ سے ان کو تھوڑی سی سوئی چبونے کی ضرورت پڑتی ہے, نشتر کی ضرورت پڑتی ہے عوام کو. لیکن جو لوگ متوجہ ہیں, جو حقیقتاً بندگان خدا ہیں, جو مومنین اور متقین ہیں, تو ان کی یہی والی حالت ہوتی ہے کہ وہ اپنے آپ کو مسلسل ان نعمات میں غرق دیکھ رہے ہوتے ہیں, محسوس کر رہے ہوتے ہیں, اور مطلب ان کی کیفیت اور حالت یہی ہو جاتی ہے کہ میں تیرا شکر ادا کرنے سے عاجز ہوں.
اور یہاں کے لوگ جو ہیں مطلب ویسٹرن کنٹریز میں اتنی زیادہ بلیسنگز ملی ہوئی ہیں دنیاوی اسپیکٹ سے کہ وہ جو جیسے کہ بہت سی سوسائٹی ہیں جہاں پہ نہیں ہے, وہاں پہ ایسی دعا نہیں ہوتی.
ہاں یعنی کہ جو مومن اور متقی ہے اس کی کیفیت کچھ اور ہوتی ہے, اور جو حقیقتاً یعنی کہ جو بالکل عوام ہے, کیونکہ عوام کا جو بنیادی طور سے ایک پرابلم ہے نا کہ وہ لوگ ان فیکٹ خدا کو نہیں چاہتے, جو ہم نے بار بار دعا اور سوال کا فرق آپ لوگوں کے سامنے بیان کیا نا, کہ انسان خدا کو حقیقتاً وسیلہ بنا رہا ہوتا ہے اپنی مرضی کی چیز لینے کے لیے. تو جب آپ کو آپ کا ہدف مل جاتا ہے تو آپ وسیلے کو تھوڑی یاد رکھتے ہیں. یہ بات ہے یا نہیں ہے؟ یعنی آپ اپنے ہدف سے آپ کو سروکار ہوتا ہے نا, وسیلے سے تھوڑی ہوتا ہے انفیکٹ. تو جب آپ اپنے ہدف تک پہنچ گئے تو وسیلہ گم ہو جاتا ہے. تو اسی وجہ سے کہ جب خدا کے ذریعے سے لوگوں نے اپنی دنیا پا لی, دنیا ان کی میٹھی ہو گئی, دنیا کی نعمتیں ان کے پاس آ گئیں, تو وسیلہ ہٹ گیا, وسیلے کو فراموش کر دیا. لیکن اگر جو مومنین ہیں ان کا ہدف ہی خدا ہے تو باقی تمام چیزیں ان کے لیے بطور وسیلہ ہیں, صحیح؟ تو وہ کبھی بھی اپنے اس اصلی ہدف کو فراموش نہیں کرتے. تو یعنی یہاں سے آپ کو کیا سمجھ میں آ رہا ہے کہ جو اللہ کے شکر گزار بندے ہوتے ہیں ان پر نمبر ون امپریشن کیا ہوتا ہے, پہلا امپریشن کیا ہوتا ہے شکر گزار بندوں پر, کہ خدا کی نعمتوں کا فلو, ٹھیک ہے؟ یعنی یہ نعمتیں جو ہیں یہ رکتی نہیں ہیں, کہ یہ نعمتیں ایسی نہیں ہیں کہ ان میں کبھی کوئی کانسٹرکشن آ جائے یا رکاوٹ آ جائے یا ختم ہو جائیں, بلکہ یہ مسلسل ایک بارش کے طریقے سے مجھ پہ برس رہی ہیں, اور میں اس کے مقابلے میں نہ خدا کی شکر کر سکتا ہوں, نہ ثنا کر سکتا ہوں, نہ حمد کر سکتا ہوں ان نعمتوں کے مقابلے میں. ٹھیک ہے, پہلا امپریشن کہ جب ایک بندے شکر گزار جب خدا کی نعمتوں کے مقابلے میں اپنے آپ کو دیکھتا ہے تو اس کا پہلا امپریشن یہ,
وہ ہر چیز کو حیدر بھائی جو ہے وہ نعمت کے طور پہ ہی دیکھتا ہے,
چاہے ہم دیکھ رہے ہیں وہ ہے,
سوچ رہے ہیں
وہ تو ہے, ہاں. تو وہی تو امام فرما رہے ہیں کہ احسا میں کر ہی نہیں سکتا نا, گھیر ہی نہیں سکتا اس کو, اس کا احاطہ ہی نہیں کر سکتا, میں عاجز ہوں. تو یہ پہلا امپریشن ہے عبد شاکر کا
شکر. عفت فخر کا زیور ہے اور شکر دولت مندی کی زینت ہے, یہ نجیب براغہ کا
ہے. ہاں, اب عربی اگر ہونا تو صحیح معنوں میں سمجھ میں آئے گا.
اس کا ہے کہ الافاف زینت الفقر,
زینت الفقر, ٹھیک,
وشکر زینت الغنا.
غنا ہے نا, دولت نہیں ہے.
تو اس کا مطلب بتا دیں.
ہاں, عفاف یعنی عفت جو ہے وہ فقر, یعنی کہ جب انسان فقیر ہو جاتا ہے تو سب سے پہلے کون سی چیز بکتی ہے؟ اس کی عفت. عفت نہیں, عفت یعنی پاک دامنی. پاک دامنی کا مطلب ہے کہ اگر انسان فقیر ہے تو سب سے پہلے اپنی عفت بیچتا ہے نا, کسی کے سامنے جا کے ہاتھ پھیلانا, کسی کے سامنے جا کے اپنی عزت کو نیچا کرنا. تو آپ کیا فرما رہے ہیں کہ جو اپنی فقیری میں اپنی عفت کو بچا لے تو وہ اس کے لیے باعث زینت ہے. اور غنا کے غنا جو ہے یہ غنی ہونا, کہ جب آپ کیا ہو گئے, غنی ہونے کا مطلب کیا ہے کہ جب آپ دوسرے کے محتاج نہیں رہے, تو اس کی زینت کیا ہے کہ غنی ہونے کی حالت میں انسان کو کیا ہوتا ہے کہ وہ ایروگنٹ بھی ہو جاتا ہے اور نعمتوں کے مزوں میں مشغول ہو جاتا ہے, یعنی نعمتوں کی لذت اور مزے اسے اپنی طرف کھینچ لیتے ہیں. تو جو انسان ان مزوں سے اپنے آپ کو روک کر اور اس بات کو دیکھے, یعنی جیسے نعمتوں کے شکر میں جو ایک بہت اہم رکن شاید میں نے آج بیان نہیں کیا, وہ یہ کہ منعم کو پہچاننا, دی کہ نعمت کی معرفت, اور نعمت کی معرفت میں کیا انکلوڈیڈ ہے کہ کس نے نعمت دی ہے, اس کو پہچاننا, اس کو جاننا. ٹھیک ہے, تو جو جسے نعمتیں اپنے آپ میں مشغول ہونے سے روکیں اور وہ ان نعمت کے تمام شرائط کو پورا کرے, تو یہ چیز اس غنی اور انسان کے لیے, وہ دولت میں بھی غنی ہو سکتا ہے, وہ علم میں بھی غنی ہو سکتا ہے, वो किसी भी चीज़ में भी, गनी का मतलब बेनियाज है, ठीक है, गनी का मतलब दौलतमंद नहीं है, ये वाज़ह है कि इसीलिए मैंने कहा भाई तर्जुमा जो है ना वो मसला करता है। तो गना यानी गनी होने की जीनत शुक्र है कि तुम किसी भी चीज़ में गनी हो, खुदा ने तुमको गनी कर दिया, चाहे इल्म में किया हो या माल में किया हो या किसी और चीज़ में किया हो, लेकिन तुम उस नेमत के लज्जत में ना खो जाओ, बल्कि उस शुक्र को जब अदा करोगे तो वो चीज़ तुम्हारे लिए जीनत बन जाएगी उस दौलतमंदी के साथ।
जो पहली वाली लाइन थी कि आजिज़ी हो रही है, उसकी वजह से मैं वो नहीं कर पा रहा हूँ, उसका एक और ये भी हो सकता है कि जैसे जब सब कुछ सही रहता है तो नहीं दिखता, तो धीरे धीरे जैसे कम होता है ऐसे बीमार होता है तब होता है ऐसे भी।
ये तो खुदा के इंतजामात है ना, मतलब ये कि हमारी जिंदगी में हर चीज के पीछे हिकमत है, ठीक है, लेकिन आपके साथ वो वाला सुलूक होने के लिए पहली शर्त ईमान है, ये बात ध्यान में रखिएगा, ठीक है। यानी कि जब इंसान मोमिन होता है या काफिर होता है नऊज़ुबिल्ला, तो खुदा का निज़ाम दोनों के साथ अलग अलग क्राइटेरिया पे डील करता है, एक लेवल पे डील नहीं करता, ठीक है। मोमिन जब बंदा होता है ना, तो मोमिन के लिए जितने भी मामलात निज़ाम खुदा की तरफ से आते हैं वो सब के सब आपकी बेहतरी के लिए और आपकी आखिरत को बेहतर करने के लिए आते हैं, सही। और इसी वजह से अगर मिसाल के तौर पर कभी मोमिन गाफिल हो गया तो खुदा उससे दुनियावी नेमतों को लेना शुरू कर देता है, मोमिन चीखना चिल्लाना शुरू कर देता है उसके बाद, हालांकि वो मकाम शुक्र है जो जनाब सैयदा सलामुल्लाह अलैहा की दुआओं में है कि वअला सर्रा व ज़र्रा मशकूरन, कि खुदा जो है लायक शुक्रिया है, चाहे सख्ती हो चाहे आसानी हो, खुदा दोनों हालतों में काबिल शुक्र है, ठीक है। यह बीबी की दुआ का एक जुमला है, तो इसका मतलब यह कि मोमिन अगर है ना, तो मोमिन के लिए मेन ऑब्जेक्टिव निजाम खुदा का होता है आपकी एटर्नल लाइफ को सेव करना। उसके लिए पहले थोड़ी थोड़ी, अगर जैसे आप मोमिन को बेदार करने के लिए सुई चुभोते हैं, कोई थोड़ा सा नश्तर लगाते हैं, कुछ हल्का सा ऑपरेशन करते हैं, लेकिन अगर उसको नहीं समझ में आ रहा होता तो फिर उसके साथ बड़े ऑपरेशन होते हैं, लेकिन उसका मकसद क्या होता है, अपनी आखिरत बचे उसकी, ठीक है, चाहे इवन दो उसकी दुनिया कुर्बान कर देनी पड़े, कि अगर उस बेचारे को समझ में कुछ भी नहीं आ रहा तो उसकी दुनिया कुर्बान कर, लेकिन आखिरत बचा ले खुदा, क्योंकि जो आपकी एटर्नल लाइफ है उसका ही फायदा है ना, उसको बचाना अहम है ना ज्यादा।
तो इसमें भी हैदर में अल्लाह का लव शो होता है इंसान से,
ये जुमला तो आप हमेशा याद रखें कि खुदा ने हमें अपनी मोहब्बत और जन्नत के लिए पैदा किया है, ना कि अजाब और जहन्नम के लिए, ये तो बिल्कुल क्लियर है ये बात। यानी हम लोग ये समझ रहे होते हैं कि जी कोई मारपीट होगी या ऐसा, हमें आता है ना, अस्सलाम वालेकुम, हमें इस किस्म का एक इम्प्रेशन आना शुरू हो जाता है ना, कि बाज़ औक़ात के लगता है कि, यानी ख़ास तौर से कि जब हमें अजाब वाले रिवायती हदीसें बहुत सुनाई जाती हैं, तो हमें ऐसा लगता है कि खुदा ने जो है हमें इसलिए पैदा किया है कि जहाँ मौका मिले उसको पकड़ के मार लगाओ इसकी। लेकिन हकीकतन जो हमारी खिलकत है वो मोहब्बत के साथ है और जन्नत के लिए। तो जो निज़ाम खुदा है वो हमें हमेशा उसी तरफ ही खींचता है, और इन द एंड यानी कि अगर हम इतने ज़िद्दी बन जाएं कि हम खुदा की हर कोशिश को नाकाम कर दें, अब वो एक हमारा काम है, ठीक। तो ये बात समझ में आ रही है कि शुक्र के साथ जो है ना, शुक्र और शुक्रगुजारी के साथ, यानी कि वो आपकी जिंदगी की तमाम अच्छी चीज़ें जुड़ी हुई हैं। अच्छा, तो ये पहली बात समझ में आ गई कि जो बंदे शाकिर है वो ये इस इम्प्रेशन के साथ ओवरवेलमिंग मतलब ये इम्प्रेशन होता है उसके लिए कि नेमतों का बहाव या नेमतें इतनी ज़्यादा हैं कि उनके मुकाबले में मैं ना शुक्र अदा कर सकता हूँ, ना सना कर सकता हूँ, ना हम्द कर सकता हूँ, सब मैं आजिज़ हूँ। फिर आप फरमाते हैं, वहाज़ा मकाम व मन एतरफ़ा बेसबूग नमा वक़ाबलहा बेतकफ़ीर। और ये मकाम है, यानी दिस इज़ द स्टेचर स्टेशन ऑफ समवन, यानी मेरा ये मकाम है कि जो तेरी नेमतों के सबूग, सबूग में मतलब ये होता है कि उसकी खूबसूरती, उसकी मिठास, उसका बेहतरीन होना हर एतबार से, कि नेमतों के बेहतरीन होने का एतराफ़ करता है और उसके मुकाबले में अपनी तकसीर, अपनी कसूरवारी को कबूल करता है। सही, यानी कि जो कुछ भी नेमतें तेरी तरफ से आ रही हैं, मैं इसका एतराफ़ करता हूँ कि वो बेहतरीन है, उनमें लज्जत भी है, मिठास भी है, बरकत भी है, सब कुछ है, और उसके मुकाबले में मैं किसका एतराफ़ करता हूँ, अपनी तकसीर और कसूर का, कि मैं ना उसका शुक्र अदा कर सकता हूँ, ना उसके मुकाबले में मैं तेरी हमद सना कर सकता हूँ। व शहदा अला नफ्से ही बिल एहमाल व तज़ईर। और मैं, मुझ जैसा बंदा गवाही देता है, विटनेस बनता है खुद अपने नफ्स पर, किस बात पर, कि मैंने जो है उसको ज़ाया किया और उसकी अहमियत को कम किया। ठीक है, यानी किसको ज़ाया किया, किसको ज़ाया किया, कि जो नेमतें मुझे मिली या जो नेमतें दी गई, और सबसे बड़ी नेमत मुझे क्या दी गई, खुद मेरा नफ्स। ठीक है, यानी जो खुदा ने मुझे मेरी जान दी है, मेरा वजूद मुझे अता किया है, ये एक अजीम तरीन नेमत है जो खुदा की तरफ से मुझे मिली, तो मैं इस बात पर गवाही देता हूँ कि मैंने उसको ना प्रॉपरली रिगार्ड किया और ना मैंने अच्छे तरीके से उसकी हिफाजत की, नेमतों की भी, और उन नेमतों में अगर इशारा अपने नफ्स की तरफ है, आला नफ्स से ही, कि मैं कि वो गवाही देता है अपने नफ्स पर, तो ये मेरा कसूर है। वह अंतर रऊफ़ुर रहीम उल बर्रुल करीम। तू मेहरबान है, रऊफ़ है, रहीम है, बर है। बर का मतलब यानी बेतहाशा नेकी करने वाला। ठीक है, वैसे भी आपने एक वर्ड सुना होगा ना, बर्रो बहर। बर्रो बहर, बर किसको कहते हैं, वाइड प्लेन्स ऑफ लैंड को, यानी खुली हुई जो पूरी ज़मीन होती है ना, वो बर कहलाती है। तो इसी से, यानी ये उस सेंस में भी आता है बर के लैंड, लेकिन ये नेकी के माना में ये वर्ड क्यों यूज़ होता है, कि यानी जब इंसान खुल कर नेकी करे। ठीक है, यानी फ़कत नेकी नहीं बल्कि दिल खोल कर नेकी करे। तो बर्रुल करीम, यानी जो खुदा जब नेकी करता है तो वो नेकी किसी रुकावट के साथ नहीं होती। यानी जैसे हम सोचते हैं ना कि भाई अगर हमें इसके साथ करना है, इस हद तक जाऊंगा। ठीक है, यानी फॉर एग्जांपल कि अगर मैं कि भाई इसकी मदद जो है ना, मैं $200 तक ही करूंगा, ये जो बात कहेगा, इससे ज़्यादा नहीं जाऊँगा, तो ये बर नहीं है। बर का मतलब ये है कि जब आप जो है बिल्कुल, यानी नो होल्ड्स बार्ड, रुकावट नहीं, कि बस इसमें तो ये खुदा जो है वो मुझके मेरे साथ कैसे नेकी करता है, फुल्ली जनरस। अल्लज़ी ला युखय्यबो क़ासिदी है, वो कौन है कि जो अपने कस्त करने वालों को मायूस नहीं करता। कस्त करने का मतलब समझते हैं, कस्त यानी क्या माना है बताएं,
इरादा,
इरादा करने वाला, कि यानी कि जो खुदा का इरादा करते हैं, खुदा की तरफ बढ़ते हैं, तो खुदा उन्हें हमेशा कबूल करता है या किसी को कबूल करता है, किसी को नहीं करता, सबको करता है। ठीक है, कि जो खुदा का इरादा करके उसकी तरफ बढ़ता है तो खुदा उसे कभी भी मायूस नहीं करता। اپنے سے قریب آنے میں. تو یعنی اس کا مطلب کیا ہوا کہ ہم حقیقتاً خدا کا ارادہ کرتے ہی نہیں ہیں, کیونکہ ہم اپنی زندگی میں جو دیکھتے ہیں نا کہ ہم اس تک نہیں پہنچتے, ہمارے اور اس کے درمیان فاصلے ہیں, گیپس ہیں. تو یعنی اس کا مطلب ہے کہ ہم اس کا ارادہ کرنے والے ہیں ہی نہیں. اور اس میں ایک بات ہمیشہ ذہن میں رکھیے گا کہ خدا کی بارگاہ میں نا ہر چیز کا ایک ٹیسٹ ہے. تو یہ بات آپ بہت زیادہ ہم سب کو توجہ رکھنے کی ضرورت ہے کہ جیسے دنیا میں آپ لوگ اپنے مطلب جب آپ اپنے کارپوریٹ ورلڈ میں جاتے ہیں اور کام کرتے ہیں تو ایک ورڈ استعمال کرتے ہیں نا, نو فری لنچ, نو فری لنچز کہتے ہیں نا. کیا مطلب ہوتا ہے اس کا؟ دیر از اے پرائز فار ایوری تھنگ. ٹھیک, تو خدا کی بارگاہ میں کیا ہے, دیر از اے ٹیسٹ فار ایوری تھنگ. ٹھیک, کہ آپ اگر کوئی بھی بات کہتے ہیں نا, یعنی جیسے مثال کے طور پر آپ کہتے ہیں میں امام علی سے محبت کرتا ہوں, امام علی ولی کامل خدا, میں امام علی سے محبت کرتا ہوں, خدا اس کو آزمائے گا. خالی کہنے وانے سے نہیں چلے گا مسئلہ. ٹھیک ہے, آپ کچھ بھی کہیں, آپ خدا سے کہتے ہیں میں تجھ سے محبت کرتا ہوں, میں آپ کی طرف بڑھنا چاہتا ہوں, میں آپ کا قرب حاصل کرنا چاہتا ہوں, خدا اسے آزمائے گا. ٹھیک, اور جتنا بلند مقام آپ چاہتے ہیں تو آزمائش بھی اتنی ہی سخت ہوگی, یعنی اتنی بڑی آزمائش سے گزرنا پڑے گا. تو خدا کی بارگاہ میں جو ہے وہ کیا ہے کہ خدا مایوس نہیں کرتا, ولا یطرد عن فنائه عاملیہ, خدا اپنے دروازے تک پہنچنے یعنی کہ جو اس کی امید لے کر آگے بڑھتے ہیں انہیں اپنے دروازے سے باہر نہیں نکالتا. لیکن یہ رستہ جو ہے یہ آپ کو امتحان میں کامیابی کے بعد یہاں تک آپ پہنچ سکتے ہیں. ٹھیک ہے, یہ بات ذہن میں رکھیے گا. یعنی کہ ہم جو سمجھتے ہیں نا کہ لفظی جمع خرچ سے تمام مسائل حل ہو جاتے ہیں, یعنی زبانی جو ہمارا وہ ہے کہ زبانی طور سے ہم نے جو باتیں کر دی وہ سب کر دیا اور بس ہماری تمام پرابلم سالو ہو گئی, یہ نہیں ہے. اور یہ امتحان اگر آپ غور کریں نا تو آپ کی زندگی میں ہر لحظہ اور ہر لمحہ آ رہا ہوتا ہے. ٹھیک ہے, یعنی جیسے مثال کے طور پر کہ میں نے ابھی ایک گفتگو کی اور میں نے شکر گزاری پر ایک تقریر کی اور وہ کیا, اور اس کے بعد یعنی کہ میرے زندگی میں ایک مشکل آ گئی, ایک سختی آ گئی, یا ایون مجھے کوئی چوٹ لگ گئی, مجھے کوئی تکلیف ہو گئی, میں بیمار ہو گیا, یا کوئی نعمت تھوڑی آگے پیچھے ہو گئی, یہ بلا وجہ نہیں ہوا ہے. صحیح ہے, یہ یوں ہی نہیں ہوا. یعنی کہ ابھی کیونکہ میں اتنی بڑی بڑی باتیں کر کے اٹھا ہوں تو مجھے کچھ ثابت بھی تو کرنا ہے نا, اور اگر میں اس کو پروف کروں گا تو پھر میں اپنی اس گفتگو کے حوالے سے کسی اجر کا مستحق ہوں گا نا. ٹھیک ہے, یعنی کہ میں نے اگر کوئی تقریر کی ہے یا میں نے اگر کوئی بات کہی ہے یا سمجھایا ہے تو مجھے اس کا ریوارڈ کب ملے گا؟ جب میں اپنی کہی ہوئی بات پر خود عمل کروں گا تب ملے گا نا. یعنی اس معیار پر اپنے آپ کو ثابت کروں گا تو میں اس اپنی تقریر کے اجر کا مستحق ہوں گا, نہ کہ فقط لفاظی کر کے اور اس کے بعد میں اس بات کی ایکسپیکٹیشن رکھوں گے جی خدا کہہ رہا ہے کہ بے فرمائید آئیے جنت میں داخل ہو جائیے. ٹھیک ہے, ایسا نہیں ہوتا. تو یہ ایک بات بہت ذہن میں رکھنے کی ہے. اور اسی لیے جیسے خود امام علی علیہ السلام نے فرمایا کہ سب سے سخت آزمائش کس کی ہوتی ہے؟ جو خدا سے سب سے زیادہ قریب ہوتا ہے. اور اس بنا پر آزمائشات میں نمبر ون انبیاء ہیں, انبیاء اور اولیاء آزمائشات الہیہ میں نمبر ون ہے, یعنی سب سے زیادہ سختی آزمائشات انہی کے لیے.
اس طرح کی دعا کرنا کہ جیسے جس چیز کا آپ کو شک ہو کہ اگر وہ مل جائے گی تو شاید آپ اور دور ہو جائیں گے یا ایروگینٹ ہو جائیں گے یا اس طرح سے, तो अगर कुछ लोग ऐसी दुआ करें कि ए रब मुझे ये चीज देना ताकि मैं ये चीज में ना पढ़ूं, तो ये एक तरह से टेस्ट स्किप करना हुआ ना।
क्यों टेस्ट स्किप क्यों?
क्योंकि आपको वो नेमत मिली नहीं, तो फिर आप जो है अरगेंट नहीं हुए। अगर मान ली हो सकता है वो नेमत मिलती तो अरगेंट हो जाते, तो अगर ये दुआ
नहीं
कि वो नेमत ना मिले।
हाँ तो अच्छी बात है,
तो अच्छी बात है,
ये अच्छी बात है,
क्योंकि हम लोग उस लायक ही नहीं।
हम लोग उस लायक नहीं, लायक की बात देखें
मतलब कि
ये नहीं, जैसे जैसे देखें इसमें जो एक चीज़ है ना कि बाज़ औक़ात थोड़ा सा मौजू से हट के बात आ रही है, लेकिन वो आपके टेस्ट वाली चीज़ जो है उससे आपको बात समझ में आ जाएगी कि हदीस में भी है कि इंसान जब किसी नामहरम के साथ तन्हा हो जाए, तन्हा किसी नामहरम के साथ हो, तो उसकी अक्ल के दो तिहाई हिस्से खप्त हो जाते हैं, शट डाउन हो जाते हैं। ठीक है, इंसान की अक्ल का 66% और 2/3 जो है ना वो शट डाउन हो जाता है। तो अगर 1/3 में इतनी ताकत है कि उसको बचा ले हराम से, तो बच सकता है वरना गया। तो अब क्या इसका मतलब ये है कि मैं अपने को टेस्ट करूं कि मेरी 1/3 अकल में कितनी ताकत है? करना चाहिए मुझे ऐसा काम कि मैं अपनी 1/3 अकल की ताकत को टेस्ट करूं किसी नामहरम के साथ अकेला हो गए? सही है। तो इसी को जो जैसे हाफिज शिराजी ने ना इसको शायरी में भी बांधा है कि मतलब हसीन चेहरे वालों के साथ और उसके साथ, इसमें अपने ईमान को आजमाने की कोशिश मत करना, मोस्ट प्रोबेबली यू विल लूज इट।
तो लेकिन ऐसा भाई सी तो बात साबित हुई
क्या,
यानी जैसे आपने कहा था कि टेस्ट स्किप करना, तो जब आप
टेस्ट स्किप नहीं करना, आप टेस्ट स्किप नहीं कर रहे हैं, आप उस मुश्किल मरहले में अपने आप को खड़ा होने से रोक रहे हैं।
हाँ, लेकिन
खुदा आपको टेस्ट में डालेगा, आप थोड़ी अपना टेस्ट ले रहे हैं।
तो इसी तरह से अदर भाई एक बार दो बार धीमे धीमे आपकी जो एक्चुअल विल पावर है या जो भी कह रहे वो वीक हो जाएगी।
नहीं, आप इस बात को नहीं समझ रहे, आप नहीं इस बात को समझ, मतलब इस बात को समझें कि टेस्ट आपका खुदा लेगा, खुदा ने आपको थोड़ी कहा कि अपना टेस्ट पेपर खुद बनाओ। यानी जैसे मिसाल के तौर पर आपको क्या हुक्म है कि आप आफियत की दुआ मांगे या बला की दुआ मांगे? आप जब खुदा से अपनी जिंदगी के लिए दुआ मांगे, आपको पता है खुदा कह रहा है कि भाई इंसान बला में जाना है, उसको फितने और बला में मुबतला होना है, तो मैं दुआ मांगू है खुदा मुझे फितने और बला में मुबतला कर ताकि मैं ज्यादा स्ट्रांग हो जाऊं। किसी को भी, किसी इमाम को भी आपने ये दुआ मांगते सुना है? नहीं। आपको आफियत मांगना है, आपको बलाओं से निजात तलब करनी है, आपको फितनों से, ठीक है, खुदा जो मुनासिब समझेगा उस हिसाब से आपको फितने और बला में डालेगा। और फिर इंशाल्लाह अगर हम मोमिन हैं और खुदा हमें पसंद कर रहे हैं तो फिर हमें तौफीक भी देगा कि हम उस फितने और बला को कैसे इनकाउंटर करें, उसमें से कैसे कामयाब हों, और हमें बेहतर से बेहतर भी बना देगा वो। तो ये मेरा काम नहीं है। तो ये दोनों में फर्क है कि ये मेरा काम नहीं है कि मैं कहूं कि नीच मैं जाके फितने में घुस जाऊं जाके कि इससे मैं स्ट्रांग हो जाऊंगा। आप अपने उस रास्ते पे चलते रहिए। हमारे लिए जो खुदा ने ऑलरेडी इंतज़ाम किया हुआ है ना बला का, यानी मिसाल के तौर पर रमज़ान के एक महीने के रोज़े एक सख्ती है, नमाजें, नमाजों के पूरा बाकायदा रूटीन मेंटेन करना एक है ना, एक प्रेशर आता है ख़ास तौर से फजर नमाज शब ये सब। तो आप इस पर अपने बाकी रहिए, ज़िंदगी के कामों को कीजिए, जो आपकी जिम्मेदारियाँ हैं उनमें ही इनफ आपके लिए बला मौजूद है। वो कहां कर पाते हैं, वो कहां कर पाते हैं? यानी आप देखें, हम अपने दिन में, हम अपने पूरे 24 घंटे में, आप मुझे बताएं, हम एक घंटा मख्तस नहीं कर पाते मतलब रिजर्व नहीं कर पाते खुदा से करीब होने के लिए। आप मुझे बताएं हम ऐसे हैं या नहीं है? 24 घंटे में से एक घंटा हम रिजर्व नहीं कर पाते कि हम उस पर बाकायदा कायम रहें अपनी पूरी जिंदगी, कि ये एक घंटा जो है ना, ये मुझे जो है खुदा को देना है, कुरान को देना है, कलाम मासूम को देना है, इसमें मेरा और कोई मशगूलियत नहीं होगी। सबको मैं कर पाते हैं तो हम इतने पर तो आ जाएं। ये जो हमारी जिंदगी के अंदर आजमाइशात मौजूद हैं, ऑलरेडी मौजूद हैं, उस पर आए, फिर खुदा और देगा और देगा। तो ये जो आजमाइशात का सिलेबस और प्लान बनाना है ना, ये उधर से आएगा। ये हम करने की काम कोशिश नहीं करें, हम अपना नुकसान कर बैठेंगे, ठीक है। और हमें आफियती मांगना है, हमें सुकून तलब करना है, हमें बरकत मांगना है जिंदगी में, इंशाल्लाह। तो यानी कि तू वो है कि जो अपने कष्ट करने वालों को मायूस नहीं करता, जो तुझसे उम्मीद लगाते हैं उन्हें अपने दरवाजे से धुतकारता नहीं, बाहर नहीं निकालता, और जो उम्मीद रखने वाले हैं वो अपना रहल, रहल किसको कहते हैं, जो सामान सफ़र आप लेके चलते हैं ना, तो आप सामान सफ़र कहाँ ले जाके उतारते हैं, जहाँ पर आप पड़ाव करते हैं, जो आपके डेस्टिनी होती है, जो आपकी मंजिल होती है। तो जो सफ़र करने वाले हैं वो अपने रिहाल यानी अपना सामान सफ़र तेरे पास लाके ही उतारते हैं, जो उम्मीद रखने वाले हैं। फला तुकाबिल आमालना बित्तख्यीब वल इयास, तो हमारी उम्मीदों को मायूसी से और नामुरादी से ना मिला देना, ठीक है। हमारी जो उम्मीदें लेकर हम तेरी तरफ आ रहे हैं वो मायूसी और नामुरादी से ना मिलें। वला तुलबिसना सिरबाल अल-क़ुनूत वल इबलास, और इसी तरीके से हमें जो है वो डिस्पेयर का और डिसअपॉइंट हो जाने का लिबास ना पहना देना। ये कुछ जुमले ऐसे हैं जो काफ़ी काफ़ी सख्त हैं। मैं कोशिश करता हूँ इंशाअल्लाह इसकी तशरीह की, फिर इसके बाद आज हम रोकते हैं। इलाही तफागरा इंदा तआज़ुम आलाइका शुक्री, ऐ मेरे इलाह तेरी नेमतों की अजमत के शुक्र के मुकाबले में, तेरी नेमतों की अजमत के मुकाबले में मेरा शुक्र सगीर है। सगीर का मतलब बहुत छोटा, बहुत छोटा, कि तेरी नेमतों की अजमत के मुकाबले में मेरा शुक्र सगीर है। وَتَضَاءَلَ فِي جَنْبِ إِكْرَامِكَ إِيَّايَ ثَنَائِي وَنَشْرِي، اب یہ جو جملے ہیں نا یہ وہ ابتدائی جملوں سے ہی کنیکٹ ہو رہے ہیں، کہ جس میں آپ نے فرمایا کہ شکر کے لیے میرے لیے پاسبل ہی نہیں ہے، شکر اور ثنا اور حمد، تو آپ فرما رہے ہیں کہ تیرے جو میری ثنا ہے، یعنی ایسا نہیں ہے کہ میں ثنا کرتا نہیں ہوں، ایسا نہیں ہے کہ میں تیری تعریف اور حمد کرتا نہیں ہوں، لیکن اگر اس کو تیرے کرم کے پہلو میں لا کر کھڑا کر دیا جائے، ٹھیک ہے، تقریباً لٹرل میننگ یہی آ رہے ہیں کہ جو تیرا کرم ہے اگر اس کے برابر میری ثنا کو اور نشر، نشر کا مطلب کیا، کہ میں جو تیری نعمتوں کا ذکر پھیلا رہا ہوں، یہ بھی ایک بہت اہم بات ہے کہ جب یعنی ایک بندہ مومن کے لیے کیا ضروری ہے کہ وہ اللہ کی نعمتیں جو آپ کے اوپر ہیں اس کو پھیلائیں، کس طریقے سے پھیلائیں، کیسے پھیلائیں، کیسے پھیلائیں، نشر کیسے کریں، نہیں اللہ کے بندوں کے ساتھ ان نعمتوں کو دیکھیں، یعنی کہ جتنے بھی میں نے آپ کو ارکان بتائے نا یہ سب آئمہ علیہ السلام کے کلام کلمات سے ڈرائیوڈ ہیں، کہ ارکان شکر جو میں نے آپ کو 4-5 بتائے نا وہ سب انہی کلمات معصومین علیہ السلام سے ہی ڈرائیوڈ ہیں، कि शुक्र है क्या, शाकिर होता कौन है। तो आप उसको कैसे फैलाएंगे कि जब आप उन नेमतों के फयूजात में, बरकात में दीगर बंदगान को शरीक करेंगे। और दूसरा, नशर करने का मतलब यह है कि आप लोगों को बताएं भी इस बात का कि हाँ, मैं अल्लाह का इनाम याफ्ता बंदा हूं, मेरे रब ने मुझ पर करम किया है। सही, यानी इस चीज को बताना भी जरूरी है। हम क्या करते हैं कि हम खुदा की नेमतों को छुपाते भी हैं और उसको अपना बना लेते हैं, खुद मालिक बन के बैठ जाते हैं उसके,
ओनर बन जाते हैं।
जी, यानी बजाय इसके कि मैं इस बात को नशर करूं कि खुदा ने मुझे फला नेमत दी है, मैं खुदा के फजल व करम की वजह से ये हूं, और उस शुक्र के, यानी उस नेमत के शुक्र के लिए मैं उसके तमाम फयूजात में बंदगान खुदा को अपने साथ शामिल कर रहा हूं, ये मेरा काम है। ठीक है, ये नशर नेमत है। ये इसको क्या कहेंगे आप, इस कलेमाए मासूम अलैहिस्सलाम की रोशनी में नशर नेमत, नेमत का फैलाना, नेमत को एक्सपेंड करना, स्प्रेड आउट करना। तो ये भी शुक्रगुजारी का रुकन है, उसका मेन कंपोनेंट है। तो अगर मेरी सना को, यानी जो मैं तारीफ करता हूं और जो मैं नशर करता हूं, अगर उसको लाकर तेरे कर्म के पहलू में खड़ा कर दिया जाए तो वो सुकड़ना शुरू हो जाता है, इट बिगिन्स टू श्रिंक उसकी। यानी मैं हो सकता है समझता हूं कि मेरी सना और जो मेरा नशर है वो बड़ा कदर कीमत है, लोग बहुत तारीफ करते हो, और मैं उसके मुकाम, मैं उसकी वजह से ये समझना शुरू हो जाऊं कि मैं कोई बहुत बड़ा काम कर रहा हूं। लेकिन जब उसे तेरे कर्म के पहलू में लाकर खड़ा किया जाएगा तो दैट विल बिगिन टू श्रिंक, उसकी, उसका छोटापन, उसकी कमतरी, उसकी कमाईगी जाहिर होने लगेगी। जल्लल तनी नेमुका मिन अनवारिल ईमान हुलला, तेरी नेमतों ने, तेरी नेमतों ने क्या किया मेरे साथ, मिन अनवारिल ईमान हुलला। हुलल आप कह लीजिए कि जैसे हुलिया, यानी कि जो चीज आपका अटायर होता है, तेरी नेमतों ने मुझे जलालत अता की, बुजुर्गी अता की। कैसे, किस तरीके से, कि ईमान के अनवार में मुझे लपेट दिया। सही, ईमान के अनवार में, ये अनवार यानी नूरानियत, लाइट्स, ईमान के अनवार, नूर की जमा अनवार, ईमान के अनवार में मुझे लपेट दिया। ये तो इससे आपको क्या समझ में आ रहा है, वही बात जो मैंने की कि देखें हम किस नेमत के चक्कर में रहते हैं, खुदा की नेमत हकीकतन क्या होती है, जिसको खुदा दुनिया दे रहा है ना। यानी कि वैसे तो शायद मुनासिब था कि मैं पूरा लेक्चर जो है ना वो नेमत पे करूं, पूरा टॉपिक है ये, पूरा टॉपिक है ये नेमत, नेमत और निकमत। ठीक है, बेहतरीन टॉपिक है ये। और ये चीज जो है यानी समझने वाली है कि नेमत खुदा जो है, हर नेमत, हर नेमत खुदा की तरफ से, लेकिन हर नेमत बरकत नहीं है, हर नेमत खुदा की तरफ से है, लेकिन हर नेमत इंसान को ऊपर नहीं ले जाती, हर नेमत बरकत नहीं बनती। तो हकीकतन वो कौन सी नेमत है जो इंसान को जलालत देती है, जो बुजुर्गी अता करती है, जो इंसान को एलिवेट करती है, वो ईमान का नूर है। यानी वो नेमत जो आपको ईमान का नूर अता करे वो हकीकी नेमत है। सही, यानी जैसे मिसाल के तौर पर सूरह आले इमरान की ही आयत, आई थिंक 14, नंबर 14, زینا للناس حب الشہوات من النساء والبنین والقناطیر المقنطرۃ, یعنی کہ شہوتوں کی محبت کو انسانوں کے لیے زینت دے دیا گیا ہے, بیویاں, بیٹے, گھوڑے, سواریاں, سونا, چاندی, ایگریکلچر, کراپس, فصل. تو اب یہ تمام کی تمام نعمتیں جن کو ایک ایک کر کے نام گنا کے بتایا گیا ہے, دیکھیں یہ نعمتیں ہیں لیکن ان کی وجہ سے انسان کیا ہو رہے ہیں, شہوتوں کی محبت میں مبتلا ہو کر شیطان کے جال میں پھنس رہے ہیں. تو یہ نعمتیں آپ کو خدا کی بارگاہ میں با جلالت نہیں کر سکتے کہ فقط اور فقط یہ نعمت لے کے کوئی بیٹھ جائے اور اس کے بعد کہے کہ میں خدا کی بارگاہ میں باعزت ہو گیا. ٹھیک ہے, تو یہ امام علیہ السلام نے یہ بہت بہت ہی اہم بات یہاں پہ اس ایک جملے میں کہی ہے کہ تمہیں اپنی نعمتوں کا حساب رکھنا ہے, کون سی نعمت تمہیں نور ایمان عطا کر رہی ہے, کون سی نعمت تمہیں نور ایمان کا حلیہ دے رہی ہے, وہ نعمت ہے کہ جو لائق قدر ہے, وہ نعمت ہے کہ جس کے پیچھے جانا ہے. ٹھیک ہے, بات سمجھ میں آ رہی؟ تو آپ نے فرمایا کہ تیری نعمتوں نے, تیرے انعامات نے مجھے نور انوار ایمان کا حلیہ عطا کر دیا, یعنی میرا اٹائر انوار ایمانی کا ہو گیا اور اس کی وجہ سے مجھے جلالت و بزرگی مل گئی. لیکن وہاں پر ورڈ آف کوشن کیا ہے کہ یہ ہر نعمت یہ کام نہیں کرتی ہے, اس کا یہ بینیفٹ نہیں ہوتا ہے. تو ایک سوال میں کر سکتا ہوں کہ یہاں کون سی نعمتیں ہیں, کون سی نعمتیں جو انسان کو انوار ایمان کا حلیہ عطا کر کے اسے جلالت و عظمت دیتی ہے؟ علم بھی نہیں ہے, کیونکہ علم لے کر بھی بہت سارے لوگ گمراہ ہوتے ہیں. وہ نعمت ہے, یعنی اس کا آسان نسخہ کیا ہے جس کے لیے آپ ہر نماز میں دعا مانگتے ہیں, اہدنا الصراط المستقیم صراط الذین انعمت علیہم. وہ نعمتیں جو انعمت علیہم کے پاس ہیں. اب اس کا سراغ لگائیے, اس کو دیکھیے, ایکسپلور کیجئے کہ انعمت علیہم جن کو کہا گیا ہے وہ انعمت علیہم کن نعمتوں کی وجہ سے انعمت علیہم ہے؟ اب اس کا سراغ لگائیے کہ وہ کون سی نعمتیں اللہ, یعنی ٹھیک ہے, انعمت, تو وہ نعمتیں وہ ہیں کہ جو انسان کو ہمیں اگر وہ مل جائیں, ان نعمتوں میں ہم انعمت علیہم کے ساتھ شریک ہو جائیں تو انشاءاللہ تعالی ہم پھر وہ نعمتیں ہمیں بزرگی اور جلالت اور عظمت اور ترقی اور جمال عطا کرتی ہیں. تو امام علیہ السلام فرما رہے ہیں کہ تیری نعمتوں نے مجھے انوار ایمان کا حلیہ دیا اور مجھے جلالت دی. وَضَرَبَتْ عَلَيَّ لَطَائِفُ بِرِّكَ مِنَ الْعِزِّ كِلَ اللَّهِ, اور جو عزت کا جو مطلب لبادہ ہے وہ مجھے کس نے عطا کیا, میرے اوپر ڈال دیا, تیرے بر, بر کا مطلب میں نے آپ کو بتایا کہ بر کا مطلب جو کھلی نیکی, بے تحاشا نیکی, بہت زیادہ نیکی, اس کے لطائف نے مجھے عزت کا لبادہ عطا کر دیا. تو یہاں پر ہمارے سامنے ایک کرائٹیریا آ رہا ہے نا, کرائٹیریا بن رہا ہے نہیں بن رہا, کہ اگر ہم واقعاً خدا کی نعمتوں کو ریسیو کر رہے ہیں, خدا کی نعمتوں کو پا رہے ہیں, تو اس کے ہمارے پاس کچھ اثرات آنے چاہیے. ٹھیک ہے, اور وہ اثرات کیا ہوں گے؟ کہ آپ کے ایمان کا نور بڑھے گا, ایمان کا نور بڑھنے کی وجہ سے آپ کے جلالت میں اضافہ ہوگا, اسی طریقے سے آپ کی عزت بڑھے گی, इज्जत का कमाल आपको नसीब होगा। और ये इस एक जुमले पर अब मैं इसको ख़त्म करता हूँ, इन्हें ये पढ़ के, वक़ल्लदतनी मिनका क़लाइदा ला तुहल्लो, और तेरी तरफ से यानी जो नेमतें हैं, क़लद समझते हैं, क़लद या क़लाइद, पट्टा नहीं होता, यानी जैसे किसी जानवर के भी गले में होता है या किसी को भी बांधने के लिए, बाइंड करने के लिए, बाउंड करने के लिए, तो तेरी तरफ से जो पट्टा आया है मेरे लिए वो खुलने वाला नहीं है। यानी इन नेमतों ने क्या किया है, क्या किया है, मेरे और तेरे दरमियान एक ना खत्म होने वाला बॉन्ड और रिलेशनशिप क्रिएट कर दी है, ठीक है, जो खत्म होने वाली नहीं है, जो खुलने वाली नहीं है। अब हम अपनी और खुदा के दरमियान यही मिसाल देंगे ना, कि जैसे जो यानी जो पट्टा है या तौक है, जो जंजीर है, यानी जब हम उस कनेक्शन की बात करेंगे मिसाल के तौर पर, तो इसी तरीके से बात करेंगे। तो यानी तेरी तरफ से वो कलाइद मेरे लिए आए हैं कि जो खुलने वाले नहीं है, यानी वो पट्टा, वो बॉन्ड, अब मैं इस तरीके से बंध गया हूँ तेरे साथ कि अब वो चीज़ खुलने वाली नहीं है। वतवक्तनी अतवाकन ला तुफल्लो, तौक तो आप समझते ही हैं ना, तौक तो समझते हैं ना, कि यानी उसको क्या कहेंगे आप, नेक रिंग कह लें आप, तौक जो गले में पूरा लोहे का, अब ये पट्टा नहीं है, लोहे का, कि मुझे इस तरीके से तौक में डाल दिया है, इन्हें ऐसा तौक मेरे ऊपर डाल दिया है कि जो कभी टूटने वाला नहीं है। इससे मिलती जुलती एक आयत भी याद आती है सूरह अल फजर में, यकूल या लैतनी क़द्दमतु लिहयाती फयौमइज़िन ला يعذب عذابه احد ولا يوثق وثاقه احد, کہ خدا جب کسی سے مطلب عہد و پیمان یا کنیکشن ہوتا ہے نا, تو وہ کنیکشن پر کوئی چیز بریک نہیں کر سکتی, کوئی چیز اس کو توڑ نہیں سکتی۔ تو اب اس کا آپ کو سمجھ میں آ رہی ہے بات, کہ جو نعمتیں ہیں اور نعمتوں کا شکر انسان کو کیا کرتا ہے۔ پھر میں اس کو دہرا دوں, اس کے تین فائدے۔ پہلا فائدہ کیا ہے کہ انسان کو نور, نور کا لفظ استعمال نہیں کیا, انوار ایمان پلورل ہے, انوار ایمان کا حلیہ عطا ہو جاتا ہے جس کی وجہ سے انسان کو جلالت ملتی ہے۔ اسی طریقے سے خدا کی جو نیکیاں ہیں بھر بھر کے لیکن با لطافت انسان پر آ رہی ہوتی ہیں, جس کی وجہ سے انسان کی عزت, یعنی انسان کے لیے جو ہے نا, جو اس کا لبادہ یا اس کا جو مسند ہے وہ کیا ہوتی ہے, مسند عزت ہوتی ہے۔ آپ جیسے دیکھتے ہیں نا, یعنی کہ آپ اگر علماء کو دیکھیں, ظاہر ہے ہم نے ڈائریکٹلی آئمہ کو تو نہیں دیکھا یا انبیاء کو تو نہیں دیکھا علیہم السلام, لیکن علماء کے حوالے سے آپ دیکھیں تو یہ جو صحیح علماء ہیں ان میں یہ سب چیز ہوتی ہی نہیں ہوتی, یہ تمام باتیں آپ کو نظر آتی ہیں نا, کہ وہ مسند عزت یا شخصیت کی جلالت۔ تو یہ تیری نعمتوں کی برکت سے, اور کیا, کہ تیرے ساتھ کبھی نہ ٹوٹنے والا, کبھی نہ ختم ہونے والا تعلق۔ یہ ان نعمتوں کا اور شکر کا کیا ہے, آؤٹ کم ہے, بینیفٹ ہے۔ تو اب یہاں پر ہمیں اپنے آپ کے بارے میں مطلب سوچنا ہے, اپنے آپ کو ریویو کرنا ہے کہ واقعاً کیا ہم نعمتوں کو اس حوالے سے لیتے ہیں یا ایسا کوئی شکر ادا کرتے ہیں, یا خالی ہم نعمت کو نعمت کے لیے ہی لے رہے ہوتے ہیں۔ नेमत को नेमत के लिए ही इस्तेफादा कर रहे होते हैं। सही, इंशाल्लाह अगली दफ़ा मैं इसको टॉपिक को कंप्लीट करूँगा, इस दुआ को। अल्लाहुम्मा मेरे हिसाब से तो तज़किया नफ्स, यानी कि अगर वेबसाइट पर आप सुनना चाहते हैं तो तज़किया नफ्स से शुरू करें इंशाअल्लाह। अल्लाहुम्मा सल्ली अला मुहम्मदिन व आलि मुहम्मद।